नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, देशभरका 753 स्थानीय तहहरू अहिले बजेटको तयारीमा रहेका छन्। कानून अनुसार आगामी 10 असारभित्र स्थानीय तहले नीति कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्छ। केन्द्र सरकारले संवैधानिक व्यवस्था अनुसार जेठ 15 र प्रदेश सरकारले कानूनी व्यवस्था अनुसार असार 1 गते बजेट सार्वजनिक गरिसकेका छन्। गाउँघरका सिंहदरबार भनेर पनि बेला बखत सम्बोधन गरिने स्थानीय तहले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट मार्फत सुशासनलाई प्राथमिकता दिनुपर्ने आवाजहरू अहिले सतहमै उठिरहेका छन्। पछिल्लो समय त कतिपय स्थानीय सरकारको कार्यक्रम योजना र आयोजनाको कार्यान्वयनका क्रममा स्थानीय तहका निर्वाचित पदाधिकारी र प्रमुख प्रशासकीय अधिकारी सहितका कर्मचारीहरू भ्रष्टाचारमा मुछिएका घटनाहरू पनि बाहिर आइरहेका छन्। यद्यपि संघीयता कार्यान्वयनको यो अवधिमा स्थानीय तहले आम मानिसमा आशा मात्र जगाएका छैनन्। साँच्चीकै जनताको घर दैलोको सरकारकै रूपमा जनताको सेवा पनि गरिरहेका छन्। आजको अन्तरसंवाद कार्यक्रममा हामी स्थानीय तहको नीति कार्यक्रम, बजेट, सुशासन र स्थानीय तहको सबलीकरणका विषयमा केन्द्रित रहेर स्थानीय तहका जानकार एवं सुशासनविद पुरूषोत्तम नेपालसँग कुराकानी गर्दैछौ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद अगमजी, नमस्कार, सम्पूर्णमा हार्दिक नमस्कार।
स्थानीय तहले यही असार 10 गतेसम्म बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था पनि रहेको छ। स्थानीय तहको यो बजेट केवल अंक गणित मात्र नभएर योजना र विकासको खाका पनि हो, आर्थिक वृद्धि र विकासको खाका पनि हो भने सुशासनको एउटा मार्गचित्र पनि हो। यो पृष्ठभूमिमा स्थानीय तहले कस्तो बजेट ल्याउनुपर्छ, कस्ता कार्यक्रमहरू समावेश गर्नुपर्छ ताकि त्यसले सुशासनलाई प्रवर्धन गर्न सकोस्?
धन्यवाद बाबुरामजी। अब मुख्य रूपमा हामीले हेर्नुपर्ने कुरा के भने, अहिले हाम्रो स्थानीय तह 7 वर्ष पुरा गरिसकेको छ। स्थानीय तहले बजेट ल्याएको आर्थिक वर्ष 74-75 सुरु भएको बजेट व्यवस्था हामी अहिले 81-82 बजेट ल्याउँदैछौँ। त्यसैले गर्दाखेरि अहिले हामीसँग पर्याप्त अनुभव छ। अनुभव नभएको सुरुको अवस्था होइन, अहिले हामी अलिकति अनुभवी र केही जानकार भइसकेका छौँ। त्यसैले अब हाम्रो बजेट भनेको पहिला त पालिकाले, नगरपालिका, गाउँपालिका जोसुकै होस्, सहरी अर्थतन्त्र र ग्रामीण अर्थतन्त्र हामी कुन ढङ्गमा छौँ भन्ने कुरो हेर्नु पर्यो र त्यो अर्थतन्त्र अनुसारको हाम्रो विकासको प्याकेज ल्याउनु पर्ने हुन्छ। सबैलाई एकै किसिमको राख्न सकिने सम्भावना हुँदैन। अब ग्रामीण क्षेत्रमा हेर्ने हो भने अहिले नागरिकहरू गाउँमा नबस्ने, युवाहरू त्यहाँ नबस्ने, बाहिर जाने समस्या भइराखेको छ भने अब खालि पूर्वाधार अथवा केही विषयमा मात्रै विकास गरेर मात्रै पनि सम्भावना छैन। त्यसैले गर्दा ग्रामीण अर्थतन्त्रको सुदृढीकरण हामी कसरी गर्न सक्छौँ, त्यहाँ शिक्षा स्वास्थ्य जस्ता सामाजिक क्षेत्रका विकासमा, समावेशी विकास जस्ता सामाजिक क्षेत्रमा कसरी अगाडि बढ्न सक्छौँ र यसलाई सहजीकरण गर्ने पूर्वाधारको विकास कसरी गर्न सक्छौँ भनेर हेर्नुपर्नेछ भने, सहरी क्षेत्रमा त्यहाँको उत्पादन र बजारमा रोजगारी कसरी सिर्जना गर्ने र बजारको आपूर्ति व्यवस्था कसरी विकसित गर्ने र सुशासन कसरी कायम गर्ने भन्ने कुरोलाई बढी महत्त्वपूर्ण दिनुपर्ने हुन्छ। यस हिसाबले हेर्दा सर्वप्रथम आफूसँग स्रोत साधनको उपलब्धता कति छ, आफ्नो आन्तरिक स्रोत कति हुन सक्छ, यसमा कर तथा गैर करका क्षेत्रहरू र प्राकृतिक स्रोतको बिक्रीको रकम कति हुन सक्छ, त्यस्तै संघीय सरकारले दिने अनुदान र राजस्व बाँडफाँड, त्यस्तै प्रदेश सरकारले दिने अनुदान र राजस्व बाँडफाँडको पूर्ण रूपमा स्रोत हामीले आकलन गरिसकेपछि अब त्यो स्रोतको उपयोग हामी कसरी गर्न सक्छौँ भनेर यसको प्राथमिकरण सहितको हाम्रो पालिकाको चाहिँ विकासको क्षेत्र निर्धारण गर्नु उपयुक्त हुन्छ। यसरी क्षेत्र निर्धारण गर्दा अब भू उपयोग योजना भर्खर हामीले सबै पालिकाले बनाइसकेका छन्, त्यो भू उपयोग योजनाको आधारमा कुन विकासलाई कसरी हामीले लैजाने भन्ने कुरो हेर्नुपर्ने हुन्छ। यसको लागि प्राथमिकरण निर्धारण गर्ने, यहाँ मध्यमकालीन खर्च संरचना भन्ने एउटा औजार छ, जुन औजारले त्यहाँका आयोजना योजनालाई चाहिँ प्राथमिकरण गर्ने सूत्र दिन्छ। त्यो सूत्रको आधारमा हेर्दा कुन क्षेत्रमा कति महत्वपूर्ण दिने, स्थानीय तहको योजना तर्जुमाको प्याकेज हेर्दा पहिला आर्थिक विकासको क्षेत्रमा, सामाजिक विकास क्षेत्रमा, भौतिक पूर्वाधार विकासको क्षेत्रमा, वन वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा र सुशासन तथा संस्थागत विकासको क्षेत्रमा भनेर पाँचवटा विशेष क्षेत्रहरू निर्धारण गरिएका छन्। त्यो क्षेत्रभित्र बसेर चाहिँ योजनाको प्राथमिकरण गर्नुपर्ने हुन्छ। यसरी प्राथमिकरण गर्दा मेरो विचारमा अहिले ग्रामीण क्षेत्रमा र सहरी क्षेत्रमा पनि सर्वप्रथम यो शिक्षा, शैक्षिक गुणस्तर, प्राविधिक सिप, रोजगारी एका कुराहरू पहिलो प्राथमिकतामा आउँछन् भने कृषिको व्यवसायीकरण, उत्पादन गुणस्तर निर्धारण, यसको ग्रेडिङ, प्याकेजिङ, बजारीकरण, न्यूनतम मूल्य निर्धारण र बजारको सुनिश्चितताको कुराहरूलाई हेर्नुपर्ने हुन्छ। अनि त्यस्तै गरी सामाजिक क्षेत्रमै स्वास्थ्य परीक्षणका कुराहरू भए, यसमा बिमा, औषधि उपचार, ज्येष्ठ नागरिकको घर घरमा गएर चाहिँ यसको परीक्षण गर्ने र त्यस अनुसार चाहिँ सेवा सुविधा दिने, अपाङ्गता भएका व्यक्ति, गरिब परिवार, एकल महिला र तल्लो वर्गका नागरिकलाई कसरी सुविधा पुर्याउन सकिन्छ भन्ने कुरो हेर्नुपर्ने हुन्छ। भौतिक पूर्वाधारका हकमा सडक प्राय हामीले सबै बनाइसकेका छौँ, तर सडकलाई बाह्र मासै यो बाह्रै महिना सञ्चालन हुन सक्ने कसरी बनाउने भन्ने कुरो अहिले सम्पूर्ण पालिकाको चिन्ताको विषय छ। त्यसैले वडा कार्यालयसम्म जाने र कृषि सडकलाई चाहिँ कम्तीमा पनि बाह्रै महिना सञ्चालन हुन सक्ने गरी सम्भव भएसम्म पिच यदि हुन सक्दैन, पिच ढलान हुन सक्दैन भने यो ग्राभेलिङ गरेर पनि लैजाने हिसाबले जानुपर्ने हुन्छ। अनि अन्य सडकहरू भनेको चाहिँ त्यो नागरिकको पहुँच बढ्दै जाँदा आवश्यकता अनुसार जाने हो। त्यसैले गर्दा पहिलो प्राथमिकता आर्थिक विकासमा, त्यसपछि सामाजिक विकासमा, अनि भौतिक पूर्वाधारमा दिँदै गयो भने राम्रो हुन्छ। त्यसपछि सुशासनको कुराहरूमा चाहिँ बढी ध्यान दिनुपर्ने हुन्छ। यसमा सूचना प्रविधिको सेवा प्रभावमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हेर्नुपर्ने र धेरैवटा एप्सहरू पनि अहिले बनेका छन्, त्यसलाई हेर्न सक्ने र नागरिकले मोबाइल एप्सबाटै सेवा लिन सक्ने कुराहरूलाई कसरी लान सकिन्छ सूचना प्रविधिको प्रयोग, अनि त्यसपछि सेवा प्रभावमा यो हाम्रो सिजन अनुसार चक्रिय समय प्रणाली लागू गर्न सक्ने, टोकन सिस्टममा जान सक्ने, अनि विशेष गरेर सेवा प्रवाह पनि स्थान व्यवस्थापन राम्रो छ हुन नसकेको अवस्था छ। जस्तो कतिपय पालिकामा चाहिँ अपाङ्गहरूले प्रमुख, उपप्रमुख अथवा अध्यक्ष, उपाध्यक्षलाई भेट्न नसकिने गरी हाम्रो चाहिँ त्यो भवनको संरचना छ, ती कुराहरूलाई हामीले कसरी स्थान व्यवस्थापन गर्न सक्छौँ, सेवा प्रवाह गर्दा पनि सेवाग्राहीले त्यहाँनिर उपयुक्त स्थानमा बस्ने, पानी खान पाउने र चाहिँ त्यहाँनिर बच्चा भएका छन् भने बच्चालाई चाहिँ स्याहार सुसार गर्न सक्ने किसिमको पनि व्यवस्थापन कसरी गर्न सकिन्छ, गुनासो सुनवाईको व्यवस्था, हेल्प डेस्क, मोबाइल एप, सार्वजनिक सुनवाई, सूचनाको नियमित प्रवाह, पत्रकार भेटघाट, तेस्रो पक्ष अनुगमन जस्ता यस्ता औजारहरूलाई प्रयोग गर्दै गयो भने नागरिकलाई अलिकति छुनी काम गर्न सक्ने किसिमको विकासको प्रभाव हुन सक्छ। नागरिकहरू अहिले स्थानीय तहले गरेका कामहरू धेरै राम्रा कामहरू पनि भएका छन् र केही ठाउँमा विवादहरू पनि सिर्जना भएका छन्। अब कतिपय पालिकामा त्यहाँका प्रमुख प्रशासक अधिकृत, अन्य अधिकृतहरू र विशेष जनप्रतिनिधिहरू पनि अलिकति यो अख्तियारको कारवाहीमा पर्नु भएको छ। त्यो चाहिँ कतिपय उहाँहरूलाई त्यो जानकारी कम भएको कारणले, नेपालका विधि निर्माण राम्रो गर्न सकेको कारणले पनि भएको छ भने कतिपयमा मनसायगत समस्याहरू छन्। मनसायगत समस्या भएको ठाउँमा त कारवाही हुनै पर्छ, त्यसको विवाद छैन, तर जहाँ राम्रोसँग नेपालको कानुन अनुसारको प्रक्रिया र कार्यविधिको कुरोमा राम्रोसँग जानकार नभएको कारणले निर्णय गर्नु तत्काल बाध्यता भएर हामी जनप्रतिनिधि हौँ हामीले गर्दाखेरि के हुन्छ र भन्ने किसिमले भएको छ भने यो विषयमा उहाँहरूलाई राम्रोसँग प्रशिक्षित गर्ने र काम गर्दाखेरिको यो, किनभने सरकारी काम भनेको
हामी यो विषयमा पछि पनि चर्चा गर्नेछौँ। जस्तो अघि यहाँले भन्नुभयो, अब ग्रामीण विकास पनि कसरी गर्ने त्यसको पनि एउटा सन्दर्भ छ। अहिले गाउँघरमा बस्ने मानिसहरूको संख्या घट्दै गएको छ, युवा पुस्तामा पनि पलायन बढ़िरहेको छ, यो राष्ट्रिय चिन्ता र चासोको विषय पनि हो। यस्तो अवस्थामा अहिले के पनि देखिन्छ भने ग्रामीण भेगहरूमा सड़क पुगेको छ तर त्यहाँ बस्ने, बसोबास गर्ने मानिसहरू छैनन्। विगतमा चाहिँ जति बेला त्यो सड़कको आवश्यकता थियो त्यति बेला फेरि सड़क नभएको अवस्था थियो। यस हिसाबले हेर्ने हो भने स्थानीय तहका योजनाको कार्यान्वयन के कसरी भइरहेको छ, यसलाई अब विकासमा पनि एक किसिमको सन्तुलन मिलाएर गर्नुपर्ने अवस्था हो कि जस्तो पनि देखिन्छ। यो कुरालाई यहाँले अघि पनि इंगित गरिसक्नु भएको छ, यसलाई भनिदिनुहोस् न।
हजुर, अब धन्यवाद बाबुजी। यसमा कस्तो भने हाम्रो अहिले विकास, पहिला विकास थिएन, अन्यत्र विकल्प पनि थिएन, नागरिकहरू आफ्नै ठाउँमा बस्न बाध्य थिए। अहिले चाहिँ सडक तथा संचारको पहुँच र संसारभरि विशेष गरेर नेपालको वैदेशिक रोजगारीको आकर्षणले पनि चाहिँ युवा वर्गहरूले अहिले पाइरहेको आम्दानीभन्दा बढी आम्दानी, अहिले पाइरहेको सुख सुविधा र चाहिँ त्यसको भोगाईभन्दा राम्रो भोगाईको अपेक्षा राखेर विभिन्न ठाउँमा पुग्नु भएको छ, त्यो सत्य हो। तर त्यसको वैकल्पिक व्यवस्था नगरुन्जेल हामीले उहाँहरूलाई यहाँ बस्नुहोस् भन्ने अथवा यहीँ राख्नुपर्छ भन्ने कुरोहरूको सम्भावना कम छ। हामीले दुईटा उदाहरण दिन सक्छौँ। हाम्रो नेपालमा सुरुमा तराईमा महेन्द्र राजमार्ग खुल्यो, त्यसकारण त्यसको आसपासमा बसाई सराईहरू भयो, सबै सहरहरू भयो। अनि त्यसपछि उत्तर दक्षिण राजमार्गहरू जहाँ जहाँ बने, जहाँ जहाँ सहरीकरणका कुराहरू विस्तार बस्ती विकासहरू भए, त्यहाँ चाहिँ यो चाहिँ बसाई सराई बढ्दै गयो। अहिले मध्यपहाडी राजमार्गलाई हामीले स्तरीकरण गरेर यसलाई चाहिँ सधैँ चल्ने बनाउन सक्यौँ र त्यसमा सार्वजनिक यातायात चल्ने भयो भने धेरै कुराहरू त्यसमा सहरेर गएको देखिन्छ। र पहिलाको माइग्रेसन प्याटर्न चाहिँ अहिले अलिकति फरक भएको छ, त्यसको चाहिँ पद्धति फरक भएको छ। अहिले गाउँपालिका र नगरपालिकाको केन्द्रमा बसाई सराई र सहरीकरणको पद्धति अलिकति बढ्दै गएको छ। यो हिसाबले यदि हामीले विकास राम्रोसँग दिन सक्यौँ, उहाँहरूको समृद्धि त्यही आफ्नै स्थानमा छ भन्ने कुरो गर्न सक्यौँ, उहाँहरूलाई उत्पादनमा चाहिँ जोड दिन सक्यौँ र त्यो उत्पादनको बजारीकरण र न्यूनतम मूल्यको ग्यारेन्टी हामीले चाहिँ सुनिश्चित गराइदिन सक्यौँ भने नागरिकहरू क्रमशः आफ्नै ठाउँमा फर्किने सम्भावना हुन्छ। यो कसैले जबरजस्ती त्यहाँ जाऊ भनेर जान सकिने कुरो होइन, सम्भावना बढी कहाँ देखिन्छ भनेर हेर्ने हो। अहिले सम्भावनाको हिसाबले शिक्षाको कुरो, अर्को स्वास्थ्यको कुरो, अर्को आर्थिक उपार्जनको कुरो, तिनवटा कुरोले बहुत आकर्षण गरेका छ। अनि त्यसपछि अन्य सरसुविधाहरूको कुरा छन्। हामी कहाँ सरसुविधा कुरो गर्दा विद्युतीकरणको कुरो, अनि त्यस्तै चाहिँ यो टेलिफोनको कुरो, सञ्चार प्रविधिको कुरोमा धेरै हामी अगाडि बढिसकेका छौँ। तर अन्यत्र अन्य विकासको हिसाबले र बजारमा उपार्जनको हिसाबले चाहिँ अलिकति कमजोर र बढी सम्भावना भएका क्षेत्रहरू छन्, त्यो हेर्नुपर्छ। त्यसबाहेक अर्को एउटा हामी कहाँ साह्रै चुनौतीपूर्ण भएको छ, विपदको कारणले गर्दा हामीलाई धेरै समस्या भएको छ। त्यो विपद, प्राकृतिक विपद हाम्रो चाहिँ विकास सँगसँगै विनाशका कुराहरू पनि सँगसँगै बढाए हुनाले कसरी यो चाहिँ प्रकृति मैत्री विकासलाई हामी लान सक्छौँ भनेर हामीले नयाँ ढङ्गले हेर्नुपर्ने छ। सबै नेपालको भूगोलमा वान साइज फिट्स अल भन्छन् अङ्ग्रेजीमा, त्यस किसिमको सबैतिर एकै किसिमको एकै प्रकृतिको फलानले तल गरेका छ भने मगानी भइहाल्छ भन्ने किसिमको भन्दा पनि आफ्नो क्षेत्रको आफ्नो अभाव स्पासियल यो विकासको योजना अगाडि लानुपर्ने र त्यही अनुसार जानुपर्ने अहिलेको आवश्यकता छ। त्यसरी गयौँ भने मात्रै जान सकिन्छ र स्थानीय तह नै अहिले नागरिकको सबभन्दा विश्वास प्राप्त संस्थाहरू हुन् जसलाई उनीहरूले प्रत्यक्ष देख्ने, भोग्ने, संवाद गर्ने, आफ्नो माग राख्ने र आफ्ना कुराहरू अगाडि बढाउने गर्न सक्छन्। र बजेटको हिसाबले पनि अहिले स्थानीय तहमा केही संकुचन गत वर्षभन्दा अहिले सरकारी अनुदानमा आउन खोजेको भए पनि अन्य हिसाबले पहुँच चाहिँ बहुत राम्रो भएको छ र यसले विकासलाई अगाडि बढाएको छ भन्ने मलाई लाग्छ।
अब थोरै स्थानीय तहहरूको सबलीकरणको विषयमा पनि कुरा गरौं। स्थानीय तहले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश समेतका आधारमा केन्द्र सरकारबाट अनुदान पाउने गरेका छन्। यो कुरालाई अघि यहाँले पनि थोरै इंगित गरिसक्नु भएको छ। यो पनि स्थानीय तहको बजेटको एउटा हिस्सा रहेको छ। यो बाहेक आफ्नै स्रोतहरू पनि रहेका छन्। यो आर्थिक पक्ष भयो, यो सँगै सामाजिक सांस्कृतिक पक्षहरू पनि उत्तिकै जोडिन आउँछन्। विविध पक्षबाट हेर्ने हो भने आजका दिनसम्म आइपुग्दा स्थानीय तहको सबलीकरणको अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ? अझ पछिल्लो समय त शिक्षाको सुधार, स्वास्थ्यको सुधारमा पनि स्थानीय तहहरूले प्रभावकारी भूमिका खेलेको देख्न सकिन्छ। केही सामुदायिक विद्यालयहरू त अग्रपंक्तिमा पनि आइसकेका छन्। यो शिक्षाप्रति पनि जुन स्थानीय तहले आफ्नो भूमिका देखाउँदै गर्दाखेरि आम मानिसहरूको आकर्षण पनि त्यतातिर बढ़िरहेको देखिन्छ। भनेपछि सबलीकरणको यो हिसाबबाट हामी कसरी हेर्न सक्छौ स्थानीय तह?
हजुर, धन्यवाद। अहिले सबलीकरणको हिसाबले केही स्थानीय तह असाध्यै राम्रो गर्नुभएको छ, धेरै नै राम्रो गर्नुभएको छ, केही स्थानीय तहहरू सिक्दै हुनुहुन्छ। यसमा दुईटा पक्ष असाध्यै महत्वपूर्ण हुँदो रहेछ। एउटा त उहाँको आफ्नै एक्सपोजर भनौँ न, पूर्व अनुभव र उहाँलाई त्यसमा चाहिँ उत्प्रेरित गर्ने त्यहाँको नेतृत्वलाई उत्प्रेरित गर्ने त्यहाँ कार्य वातावरण कस्तो छ भन्ने एउटा पक्षले काम गरेको देखिन्छ। अर्को पक्ष भनेको चाहिँ अब त्यहाँ समग्र रूपमा सहयोग गर्ने सहयोगी संस्थाहरू त्यहाँ नागरिकहरू कस्तो छ भन्ने कुरो हेर्नुपर्छ। अब अहिले हेर्दाखेरि केही पालिकाहरूले शिक्षा स्वास्थ्य र कृषिको लागि चाहिँ बढी प्राथमिकता दिएर धेरै राम्रो कामहरू गर्नुभएको देखिन्छ र अहिले शिक्षामा त निजी क्षेत्रसँग प्रतिस्पर्धी हुन सक्ने विद्यालयहरूको संख्या पनि निकै बढ्दै गएको छ। तर एउटा यहाँ अझै पनि खड्केको विषय के छ भने हाम्रो शिक्षा चाहिँ कति व्यवहारिक र कति रोजगारमुखी छ भन्ने प्रश्नहरू चाहिँ पुगेको छ। यसमा पाठ्यक्रमैदेखि विकास गर्दै जानुपर्ने एउटा पाटो छ र अहिले स्थानीय तहले बनाएको स्थानीय पाठ्यक्रमले स्थानीय संस्कार संस्कृति नैतिकताका कुराहरूलाई पनि सम्बोधन गर्दै गएको देखिन्छ। त्यो हिसाबले हाम्रो आफ्नो त्यहाँको भूगोल जनसङ्ख्याको बनोट त्यहाँको संस्कार संस्कृति र विगतदेखि गरिआएको कुराहरूलाई कसरी साना बालबालिकाहरूलाई सिकाउँदै जाने र समाज विकासको चरणमा लैजाने भन्ने कुरो अति महत्त्वपूर्ण भएको हुनाले यो पक्षलाई उहाँहरूले ध्यान दिनुपर्ने हुन्छ जसमा संस्कार संस्कृतिका कुरा आउँछ र सँगसँगै यसमा आर्थिक उपार्जन पर्यटनको कुरा र अन्य विषयवस्तु पनि सँगसँगै आउँछ। यो एउटा पाटो भयो। अब अर्को चाहिँ अहिले हाम्रो नेपाल मूलत कृषिमुखी हो, ग्रामीण क्षेत्र कृषि क्षेत्र नै हो तर कृषिको उत्पादन क्रमशः घट्दै गइराखेको छ र कृषिमाले पूर्ण रोजगार दिन नसक्ने त्यहाँको उत्पादन किसानलाई घाटाको उत्पादन भएको छ, घाटाको रोजगारी भयो भनेर उहाँहरू अन्यत्र सिफ्ट हुनुपर्ने भएको छ। त्यसैले यो विषयलाई हामीले कसरी जाने, विशेष गरेर मलको उपलब्धता, सिँचाइको उपलब्धता, बिउ स्थानीय बिउ र चाहिँ हाइब्रिड बिउको उपलब्धताको कुरो छ र उत्पादन भइसकेपछि बजारीकरणलाई ग्यारेन्टी न्यूनतम मूल्य कसरी प्राप्त गर्ने भन्ने कुरो छ। यो विषयमा हामीले धेरै काम गर्नुपर्ने छ र कतिपय पालिकाले राम्रो काम गर्नुभएको छ। अब त्यस्ता पालिकाहरू अहिले धेरै छन् तर म अहिले यहाँ नाम लिएर फलानाको असाध्यै राम्रो फलानाको नराम्रो भन्ने भन्दा पनि धेरै राम्रा कुराहरू देखिएका छन्। यसमा पहिला त त्यहाँको भूगोल अनुकूलको उत्पादन कसरी गर्ने, त्यो उत्पादनलाई गुणस्तर कसरी बनाउने र बजारको न्यूनतम मूल्य कसरी निर्धारण गर्ने र त्यो न्यूनतम मूल्य निर्धारण गरिसकेपछि यसको ग्रेडिङ प्याकेजिङ र बजारीकरणको हिसाबले पनि अहिले सहयोग गर्नुपर्ने छ। यसमा निजी क्षेत्रलाई पनि सँगसँगै लानुपर्ने, सहकारी क्षेत्र पनि सँगसँगै लानुपर्ने छ। यसमा चाहिँ उत्पादनमा कसरी अनुदान दिने स्थानीय तहले भन्ने कुरो पनि निर्धारण गर्नुपर्ने हुन्छ। उत्पादनभन्दा यो अगाडि दिनेले सबैको सुधार गरेन, किसानले उत्पादन गरिसकेपछि न्यूनतम मूल्यको ग्यारेन्टी गरिदिने, नपुगेको त्यसमा घाटा लाग्ने कुराहरूलाई अनुदानले व्यवस्थित गरिदिने गर्ने हो भने उत्साहित हुने र गर्ने सम्भावनाहरू धेरै देखिन्छ र नेपालका विभिन्न क्षेत्रमा विभिन्न कुराहरूको असाध्यै ठुलो महत्त्व र यसको पहिचान पनि प्राप्त गरिएका छन्। यसमा फलफुलको कुरो छ, यसमा कृषि उत्पादनका कुराहरू छन्, यसमा चाहिँ पशुपालनको कुराहरू छ र यी कुराहरूमा पालिकाले ध्यान दिनुपर्ने हुन्छ यी विषयहरूमा। अनि बजारको कुरोमा हेर्दाखेरि पनि अहिले दुग्ध उत्पादनमा किसानहरूलाई घाटा परेको छ, तरकारी यो चाहिँ सिजनल तरकारी उत्पादनमा कतिले नाफा कमाउनसकेका छन्, कतिले घाटा पाइराखेका छन्, यसमा रोग व्याधिको कुरो हेर्नुपर्नेछ, घर घरमा जेटिए पुर्याउनु पर्ने, घर घरमा स्वास्थ्य कर्मी पुर्याउनु पर्ने, प्राविधिकहरूले गर्नुपर्ने, घरहरूको डिजाइनहरू गर्नुपर्ने कुराहरू लगायत धेरै कुराहरूमा अगाडि बढ्नुपर्नेछ जसले गर्दा किसान मैत्री, नागरिक मैत्री र तल्लो तबकाका नागरिकहरूलाई सामाजिक सुरक्षाको ग्यारेन्टी दिएर जानुपर्ने भएको हुनाले त्यो मैत्री स्थानीय तह हुन सक्छन् भन्ने मलाई लाग्दछ।
हामी कुराकानीकै क्रममा छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले स्थानीय सुशासनविद पुरूषोत्तम नेपालसँग स्थानीय तहको नीति, कार्यक्रम, बजेट, सुशासन र स्थानीय तहको सबलीकरणको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। सर, कुराकानीलाई अगाडि बढ़ाउ। अब अघि पनि यहाँले भनिसक्नु भएको छ कतिपय स्थानीय तहका निर्वाचित पदाधिकारी र कर्मचारी संयन्त्र पनि अनियमिततामा जानेर नजानेर प्रक्रियागत त्रुटिका कारणले अथवा अज्ञानताका हिसाबले पनि मुछिनु भएको छ र महालेखा परीक्षकको वार्षिक प्रतिवेदनहरूले पछिल्लो समय के औल्याइरहेका छन् भने विविध कारणले स्थानीय तहमा भ्रष्टाचार मौलाएका घटना पनि बढ़िरहेको कुरा छ। सुशासनको सन्दर्भ हामीले यसअघि नै कोट्याइसकेका छौं। अब यति हुँदाहुँदै पनि स्थानीय तहहरू एउटा स्थिर सरकारको रूपमा, जनताको घर दैलोको सरकारका रूपमा पनि दरिलो बनेर आइरहेका छन्। यो सन्दर्भ एकातिर छ भने अर्कोतिर भ्रष्टाचारका केही घटनाहरू बढ़िरहेको यो सन्दर्भबाट स्थानीय तहहरूलाई चाहिँ कसरी सशक्त सशक्त र प्रभावकारी बनाएर अगाडि बढाउन सकिन्छ यहाँले भनिदिनुहोस् न।
हजुर धन्यवाद। यसमा दुईटा पक्ष छ, एउटा हाम्रो चाहिँ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हामीले अझै राम्रोसँग पुर्याउन सकेका छैनौँ। यो प्रमुख प्रशासकीय अधिकृत पुर्याउन नसक्नु सङ्घीय निजामती सेवा ऐन नआउनेदेखि लिएरै यसको समस्याहरू सिर्जना भएको छ। प्रदेश स्तरमा स्थापना भएका प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको समयले पनि अलिकति समस्या सिर्जना गरेका छ। त्यसपछि अब दरबन्दी प्रमुख प्रशासकीय अधिकृत दरबन्दी सङ्घीय रहने कि प्रदेशको रहने भन्ने पनि विवादहरू भएको छ। तर वास्तवमा हुनुपर्ने स्थानीय तहप्रति पूर्ण जवाफदेही हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत नभइकन यो व्यवस्था त्यति धेरै सुधार गर्न सकिने अवस्था छैन। दोस्रो चाहिँ अब आपूर्ति भएका प्रमुख प्रशासकीय अधिकृत पनि धेरै जसो स्थानीय तहमा चाहिँ स्टाफ कलेजबाट ट्रेनिङ लिने बित्तिकै नयाँ प्रमुख प्रशासकीय अधिकृत पुर्याएको छ, उहाँहरूसँग कार्य अनुभवको कमी छ। अर्कोतिर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसम्म पनि कार्य अनुभवको कमी छ र यो चाहिँ जानुभएका प्रमुख प्रशासकीय अधिकृतहरूको पनि कार्य अनुभवको पर्याप्तता दिन सकिएको अवस्था छैन। अब यो तथ्य एकातिर छ, अर्कोतिर चाहिँ हामीसँग अहिले भएका भ्रष्टाचारका केसहरू हेर्दा तीन किसिमका कुराहरू देखिन्छन्। एउटा चाहिँ यो खरिद प्रक्रियामा समस्या भएको र खरिद प्रक्रियामा पनि यो चाहिँ सामग्री र सेवा खरिद र चाहिँ आय ठेक्का व्यवस्थापनको हिसाबमा समस्या भएको छ एउटा। अर्को चाहिँ यो भुक्तानीमा कमिसन तथा घुसका लेनदेनका कुराहरू छन् र अर्को चाहिँ नीतिगत रूपमै आफ्नालाई फेभर गरेर काम गरेको र पालिकालाई घाटा गरेको भन्ने किसिमका तीन किसिमका समस्याहरू देखिन्छन् अख्तियारको र महालेखा परीक्षकले इङ्गित गरेका कुराहरू। त्यो हिसाबले हेर्दा तिनटै कुरालाई एड्रेस गर्न तीन किसिमका रणनीतिहरू चाहिन्छ भन्ने मलाई लाग्छ। पहिलो चाहिँ के भने उहाँहरूलाई यो नेपाल यो आय ठेक्का बन्दोबस्त गर्ने छुट्टै कानुनको सबै पालिकालाई अनिवार्य रूपमा कानुनको व्यवस्था गर्नुपर्ने छ एउटा, र खरिदका कुराहरूमा चाहिँ उहाँहरूलाई बढी प्रशिक्षण गरेर जानकारी गराउनुपर्ने छ। हामीसँग सार्वजनिक खरिद अनुगमन कार्यालय पनि छ र धेरैजसो यो चाहिँ ई प्रोक्युरमेन्ट हुँदा कम भ्रष्टाचार हुने अरूमा बढी हुने देखिएको हुनाले त्यो विषयलाई हामीले सम्बोधन गर्नुपर्नेछ पहिलो। अब दोस्रो चाहिँ उहाँहरू क्षमता मात्रै नभएर दोस्रो चाहिँ कस्तो भने यो कमिसनका कुराहरू घुसका कुराहरू छन् यो चाहिँ गलत मन्सायले हुने भएको हुनाले यसमा त कारवाहीको विकल्प छैन, तर यसलाई चाहिँ आन्तरिक नियन्त्रण पद्धतिलाई दरिलो बनाएर चेक गर्न सकिन्छ र अहिले भुक्तानी प्रणाली सिधै बैङ्कमा जाने अब यो चाहिँ चेक लेखेर नदिने व्यक्तिको हातमा नजाने अनि यसलाई चाहिँ विद्युतीय पद्धतिद्वारा यसलाई नियन्त्रण गर्न सक्ने कुराहरूमा हामीले बढी जोड दिनुपर्नेछ र सफ्टवेयरको हिसाबले अहिले चाहिँ महालेखा नियन्त्रण कार्यालयले विकास गरेको सूत्र सफ्टवेयर चाहिँ सञ्चालन भएको छ, अनिवार्य रूपमा त्योभन्दा बाहिर काम गर्न नपाइने भन्ने हिसाबले जानु नै छ र यसमा कतिपय कोषहरू सिर्जना गरेर त्यसबाट अलिकति बदमासी भएको छ भन्ने पनि महालेखाले इङ्गित गरेछ। ती कोषहरूको पनि नियन्त्रण पद्धतिहरू विकास गर्नुपर्नेछ यो दोस्रो, र तेस्रो चाहिँ यो अलिकति पोलिसी नीतिगत रूपमै फेभर गर्ने यसमा राजनीतिक चाहिँ सापेक्षता हुनेलाई अथवा चाहिँ अरू निकट व्यक्तिहरूलाई बढी लाभ हुने गरी नीतिगत निर्णय गर्ने कुरा छ, यो पनि पोलिसी करप्सन हो। यस्ता कुरालाई नियन्त्रण गर्नलाई अङ्ग यो संवैधानिक अङ्गको निगरानी बढाउनु पर्ने र माथिल्लो तहका सरकारहरूले निश्चित सूचकमा निर्देशन दिएर त्यो निर्देशन अनुसार काम भए नभएको निगरानी गर्ने हाम्रो संविधानको 233 जुन व्यवस्था छ त्यो व्यवस्थाले पनि यसलाई चाहिँ सम्बोधन गर्न सक्छ। तर केही कुराहरू यो नियन्त्रण र सन्तुलन नै लोकतन्त्रको चाहिँ सबभन्दा ठुलो विशेषता हो।
हुन्छ, हामी कार्यक्रमको अन्त्यमा पनि आएका छौं। अब धेरै कुराहरू यहाँले व्यक्त गरिसक्नु भएको छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हजुर धेरै धन्यवाद, मलाई जुन मौका दिनुभयो मेरा आफ्ना विचारहरू अहिले बजेट निर्माणको पूर्व सन्ध्यामा सम्पूर्णलाई चाहिँ सेयर गर्ने प्रवाह गर्ने मौका दिनुभयो यसको लागि रेडियो नेपालप्रति हार्दिक धन्यवाद र सम्पूर्ण सुन्नुहुने श्रोताहरूलाई पनि म हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद, नमस्कार।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले स्थानीय सरकारको नीति कार्यक्रम बजेट सुशासनका विविध सवालहरू र स्थानीय तहको सबलीकरणमा केन्द्रित भएर स्थानीय सुशासनविद पुरूषोत्तम नेपालसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धेरै धेरै धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।